रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचन मार्फत व्यक्त मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। कतै पनि पुनः मतदान गर्नु नपर्ने गरी सम्पन्न सफल निर्वाचनको मानक आगामी निर्वाचनहरूमा पनि कायम गर्नुपर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले भोलि शपथ लिनुहुँदै कर्णाली करिडोरको 50 किलोमिटर सड़क कालोपत्र सहित सुधार कार्य शुरू। इरानमा जारी द्वन्द अन्त्य गर्न अमेरिकाद्वारा 15 मुदे युद्ध विराम प्रस्ताव। र प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई 16 रनले पराजित गर्दै कर्णाली प्रदेश पहिलो जीत हात पार्न सफल।
अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन
रिचार्ज गर्नुहोस् या ब्यालेन्स ट्रान्सफर गर्न अल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन सजिलो छ है एन्टी एप। अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन मार्फत जनताले प्रकट गरेको मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति पौडेलले सामाजिक न्याय र सुशासन कायम गर्दै मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले निर्वाचनमा मतदाताले व्यक्त गरेको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको बताउनुभयो।
लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी महान उत्सवमा नेपाली नागरिकले देखाउनु भएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणाली प्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ। मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको छ। निर्वाचन मार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ।
राष्ट्रपति पौडेलले निर्वाचन आयोगले मतदाताको सहभागिता बढ़ाउने, पारदर्शिता, आचार संहिताको कार्यान्वयन र हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्ने लगायत क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नु नपर्ने गरी शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। कानूनी र राजनीतिक शून्यता, सुरक्षा संवेदनशीलता रहेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले चुनौतीपूर्ण अवस्थामा पनि आयोगको अटूट र सरकारको सहयोगले निर्वाचन सम्पन्न भएको जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले यसपटक लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन जनताले स्पष्ट जनादेश दिएको बताउनुभयो।
यस निर्वाचन मार्फत आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ। वर्तमान सरकार गठन हुँदा पाएको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो, तर हामीले यो जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो, सुरक्षाकर्मीका हतियार खोसिएका थिए, राजनैतिक दलहरूले सम्वादहीनता थियो, समग्रमा एक प्रकारको कानूनी र राजनीतिक शून्यता थियो। यी सबै परिदृश्यका बीच 6 महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याई छाड्ने प्रतिबद्धताका साथ हामीले यो जिम्मेवारी लिएका थियौं, जुन सहज कार्य थिएन। तर सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा समर्पित गर्यो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बिहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै स्वच्छ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गरेको बताउनुभयो।
निर्वाचनमा उपलब्ध भएसम्म स्थानीय स्रोत साधनलाई अधिकतम उपयोगमा ल्याइएको थियो भने कागजको प्रयोगलाई न्यूनीकरण गरिएको थियो। साथै विगतका निर्वाचनमा प्रयोग भई मौजात रहेका निर्वाचन सामग्रीको यस निर्वाचनमा पुनः प्रयोग गरिएको थियो। यो निर्वाचन नियमित निर्वाचन नभएर विशेष परिस्थितिमा भएको निर्वाचन थियो। यस परिस्थितिमा आयोगको सक्रियता र सहजीकरण तिनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, संचार जगत लगायत सबै सरकारवाला निकायको साथ सहयोग र सहकार्यमा निर्वाचन सम्पन्न भएको हो। विगतका निर्वाचनमा आचार संहिता, उम्मेद्वारको योग्यता, निर्वाचन सुरक्षा तथा कर्मचारीको आचरणजन्य विषयका कारण देखाइ विवाद देखिने गरेकोमा यस निर्वाचनमा त्यस्ता प्रकारका विवादहरू एकदमै न्यून रहे। निर्वाचन बदरका लागि एउटा पनि उजुरी परेन। यस निर्वाचनमा विभिन्न आठ देशका निर्वाचन व्यवस्थापन निकायका 24 प्रमुख प्रतिनिधिहरू, 22 कूटनीति निकायका 164 प्रतिनिधि तथा 3 अन्तर्राष्ट्रिय संस्थाबाट 39 पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गरी निर्वाचन शान्तिपूर्ण भएको, मतदाताको सहभागिता उत्साहजनक रहेको अनि शान्तिपूर्ण निर्वाचन भने यस निर्वाचनलाई मूल्याङ्कन गरी प्रशंसा सहितका प्रतिवेदनहरू प्राप्त भएका छन्।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन मार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्ने र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पुर्याउने प्रमुख दायित्व आयोगले पूरा गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले गत भदौ 23 र 24 गतेको नयाँ पुस्ताका युवाको आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ वातावरण बनेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीगण, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो। यसै गरी भोलि बिहिबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभाका नवनिर्वाचित बाँकी 274 सदस्यलाई शपथ गराउनुहुने संघीय संसद सचिवालयले जनाएको छ। नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नुहुनेछ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संसद बैठक आह्वान गर्ने तयारी भइरहेको छ। ज्येष्ठ सदस्य केसीले आजै सिंहदरबार स्थित संघीय संसद सचिवालयमा पदबहाली गर्नुभयो। पदबहाली पश्चात प्रतिक्रिया दिँदै ज्येष्ठ सदस्य केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ। विशेष दूत गोरले आज टेलिफोन गरी निर्वाचनमा प्राप्त जीतका लागि रासोपालाई बधाई दिनुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। टेलिफोन वार्ताका क्रममा उहाँले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले न्याय प्रशासनलाई छिटो छरितो, पहुँचयोग्य र जनउत्तरदायी बनाई न्यायपालिकाप्रतिको जनआस्था र विश्वास दरिलो बनाउन सके न्यायपालिकाको मूल्य मान्यता सधैँ जीवन्त रहने बताउनुभयो। राष्ट्रपति पौडेलले पछिल्लो समय समग्र न्यायिक प्रक्रियामा आधुनिक तथा समसामयिक विधि र पद्धतिको अभ्यास हुन थालेको तथा सूचना प्रविधिको प्रयोगले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मको समग्र न्यायिक प्रक्रियामा सहजता र पारदर्शिता कायम हुनु अनुकरणीय रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले जस्तो सुकै परिस्थितिमा पनि न्यायिक काम कार्यवाहीमा कुनै प्रकारको प्रतिकूल असर पर्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो। मध्यपूर्व क्षेत्रमा भएको युद्धको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। अमेरिका, युरोप लगायतका देशहरूबाट नेपाल आउने पर्यटकको धेरैजसो ट्रान्जिट स्थान दुवै कतार रहेको र ती स्थान युद्धका कारण प्रभावित हुँदा पर्यटकीय सीजन भए पनि पर्यटकहरूको संख्यामा कमी आएको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन्। पोखराबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
मध्य पूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। अमेरिका, इजरायल र इरान बीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरकारवालाहरूले बताएका छन्। खास गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरूको भनाइ छ। पोखरा आउने पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिएको पोखरा भरण वर्षका संयोजक गोपी भट्टराई बताउनुहुन्छ।
नेपाल आउने कतार, दुबई त्यो ट्रान्जिटलाई नै बढी युज गर्ने र युरोपबाट पनि अहिले नेपालमा आउने भनेको एडभेन्चर टुरिज्म र ट्रेकिङ एक्सपेडिसनको लागि र हाम्रो मनोरम दृश्य मनाउनेहरू विशेष गरी युरोपबाट आउनेहरू त्यही रूट हुने आउने कारण र नेपालीहरू पनि अत्याधिक मात्रामा यो बेलामा नेपालमा विभिन्न ठाउँमा जानुपर्छ भन्ने मान्छेहरूको सबै 28 घण्टा 24 घण्टा फ्लाइटमा उडेर जहाँबाट उड्नु भएको छ वहीँ फर्किनु भएको छ।
युद्धको कारण ग्यास र इन्धन अभावले पोखरामा व्यवसायहरू समस्यामा पर्न थालेका छन्। होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरू नआएको बताउनुभयो।
अन्नपूर्ण पदयात्रामा जाने मार्च, अप्रिल, मे भनेको दोस्रो सिजनको रूपमा हामी लिन्छौँ, तर अहिलेको मध्य पूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा युरोपियन पर्यटक र अमेरिकन पर्यटकहरू पदयात्राको लागि आउनुहुन्छ र त्यो द्वन्द्वको कारणले गर्दा अमेरिकन पर्यटकहरू एकदमै न्यून।
पोखरामा पर्यटन क्षेत्रमा मात्रै 600 अर्बको लगानी रहेको छ। अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरू रद्द भइरहेको पर्यटन व्यवसायी नेत्र पौडेल बताउनुहुन्छ।
एसियामा लडाई भइरहेछ, इरान, अमेरिका र इजरायलसँगको लडाईले गर्दा जहाजहरू क्यान्सल भएको अवस्था छ। त्यो अवस्थामा हाम्रा होटेलका, ट्राभलका, ट्रेकिङका सबै बुकिङहरू रद्द हुने क्रम बढेको देखिन्छ।
पोखरामा दैनिक 40,000 पर्यटक राख्न सक्ने क्षमताका होटेलहरू रहेका छन्। कोरोना भाइरसको महामारीपछि बिस्तारै लयमा फर्कन्दै गएको नेपालको पर्यटन व्यवसाय मध्य पूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत सड़क सुधारसँगै कालोपत्र निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। गत वर्ष पहिलो पटक कालोपत्रका लागि 3 अर्ब रूपियाँ भन्दा बढ़ीको ठेक्का भएपछि निर्माण कार्यले गति लिएको हो। सड़क विभाग अन्तर्गत उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु सरिसल्ला सड़क आयोजना कोल्टीका अनुसार करिडोरको 50 किलोमिटर सड़क खण्डमा कालोपत्र सहित सुधार कार्य शुरू गरिएको छ। आयोजना प्रमुख सुन्दर लामाका अनुसार उक्त खण्ड दुई प्याकेजमा विभाजन गरी ठेक्का सम्झौता गरिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि 3 फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्राली इमाडोललाई 50,000, शाह एण्ड शाह इन्टरप्राइजेस सूर्यविनायक बालकोटलाई 10,000 जरिवाना गरेको छ। स्थलगत अनुगमनको क्रममा कानून विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो। थप कुल 15 फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। आम नागरिकमा सचेतनाको अभाव तथा लापरवाहीले गर्दा गर्मीयाममा बन्डडेलोका घटना बढ़ी हुने गरेका छन्। बन्डडेलोले वन्यजन्तु, जड़ीबुटी, पानीका स्रोत तथा मानव बस्तीमा ठूलो जनधनको क्षति समेत हुने गरेको छ। हरेक वर्ष पाल्पाका पनि धेरै स्थानमा डडेलोका कारण ठूलो आर्थिक तथा मानवीय क्षति हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै पाल्पामा वन डडेलोका घटना शुरू हुन थालेका छन्। केही दिन अगाडि मात्रै रैनादेवी छहराको भुवन पोखरी डाँडा गाउँको जंगलमा डडेलो लाग्यो। गाउँपालिकाको दमकलको सहयोगले आगो नियन्त्रण हुँदा बस्ती जोगियो। वन आफ्नो सम्पत्ति भएकाले संरक्षणमा जोड़ दिनुपर्ने बताउनुहुन्छ सत्यवतीकी कविता खनाल।
वन डडेलोले खानपानका मूल फुल्ने सुके वन सम्पत्ति हो, त्यसलाई संरक्षण गरियो भने देशमा विकास निकास त्यहीबाट बन्छ।
डडेलो नियन्त्रण गर्नका लागि स्थानीय सरकार, सुरक्षा निकाय, वन उपभोक्ता समिति तथा वन कार्यालयले योजना सहित काम गर्नुपर्ने हुन्छ। मानिसकै लापरवाहीले डडेलो लाग्ने गरेको बताउनुहुन्छ अर्का स्थानीय टीकाराम पोखरेल।
धेरै लापरवाही भएको छ, जति डडेलो लाग्छ मान्छेबाट लागेको छ, सम्बन्धित राज्यका अङ्गहरू लाग्न पर्छ।
गत वर्ष जिल्लामा राष्ट्रिय र सामुदायिक वन गरी 57 वटा वन डडेलोको घटना हुँदा 1152 हेक्टर क्षेत्रफल नेपाल वन डडेलोले सखाप भएको थियो, जसमा दुई दर्जन बढी घर पालुवा जनावर मर्दा दुई घर गोठ पूर्ण क्षति भएको थियो। एकजनाको डडेलो नियन्त्रण गर्ने क्रममा मृत्यु समेत भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। डडेलो नियन्त्रण गर्न प्रचार प्रसार सँगै प्रविधिको प्रयोग गरिएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो।
सचेतनाको लागि प्रचार प्रसार गरिरहेका छौँ भने प्रविधिको पनि प्रयोग गरिरहेका छौँ। आग लागि क्षेत्र कुन अवस्थामा छ त्यसको आकलन गर्नको लागि हामीले ड्रोनको समेत प्रयोग गर्छौँ। यो वर्ष हामीले त्यो ड्रोन खरिदको प्रक्रिया पनि भइसकेको छ।
डडेलो नियन्त्रण गर्न जिल्लामा पर्याप्त स्रोत साधनको अभाव छ। रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका गरी जिल्लामा चारवटा दमकलले जिल्लाभित्र मात्र नभई छिमेकी जिल्लामा समेत सेवा दिनु परेको छ भने कतिपय स्थानमा दमकल पुग्ने सड़क समेत नहुँदा रूखका हाँगा बिगाले डडेलो नियन्त्रण गर्नुपर्ने बाध्यता छ। डडेलो लगाउनेलाई कार्यवाही हुने र डडेलो नियन्त्रणका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनुभयो।
किटानी गरेर आगो लगाउने कोही मान्छे छ भने कानूनको दायरामा ल्याएर जेल सजाय जरिमाना गर्ने कानूनी व्यवस्था जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेना पनि वन डडेलो नियन्त्रणको लागि तयारी अवस्थामा रहिरहनु भयो।
वन डडेलो मानवीय लापरवाहीले हुने भएकाले सम्बन्धित निकायले सचेतना र यसबाट हुने क्षतिका विषयमा नागरिकलाई बुझाउन जरूरी छ भने नागरिक स्वयं सचेत भएर आगलागीका घटना हुनै नदिन आवश्यक छ।
स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी अवैध धन्दा सञ्चालन गर्ने 20 विदेशी महिला पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका 26 ठमेल स्थित सार्वजनिक सड़कबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो। पक्राउ परेका सबै महिला युगाण्डाका रहेका छन्। प्रहरीले आज उनीहरूलाई सार्वजनिक गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले 15 बुधे युद्ध विराम प्रस्ताव अघि सारेको छ। प्रस्ताव हालसम्म सार्वजनिक नगरिए पनि इरानले युद्ध विराम प्रस्ताव प्राप्त गरेको पाकिस्तानले जनाएको छ। अमेरिका र इरान बीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरेको छ। इजरायलका एक मन्त्रीले युद्ध विराम प्रस्ताव राम्रो भए पनि इरानले भने अस्वीकार गर्न सक्ने दावी गर्नुभयो। इरानले साउदी अरेबिया र कुवेतमा आज पनि ड्रोन आक्रमण गरेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्य पूर्वको अवस्था र स्ट्रेट अफ हर्मुजलाई खुल्ला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ। दुई नेताबीचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले लेख्नु भएको छ, मध्य पूर्वको अवस्थाबारे म र अमेरिकी राष्ट्रपति ट्रम्पबीच उपयोगी विचारहरूको आदान प्रदान भएको छ। प्रधानमन्त्री मोदीले स्ट्रेट अफ हर्मुज खुल्ला, सुरक्षित र पहुँचयोग्य रहेको सुनिश्चित गर्नु सम्पूर्ण विश्वको लागि आवश्यक छ भन्नुभयो। मोदीले 21 मार्चमा इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँग क्षेत्रीय घटनाक्रमबारे पनि कुरा गर्नुभएको थियो। इरानसँग युद्ध जारी रहँदा अमेरिकाले मध्य पूर्वमा 1,000 सेना पठाउने तयारी गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान नजिक मध्यपूर्वी क्षेत्रमा तैनात गर्ने गरी ठूलो संख्यामा एयरबोर्न सैनिक पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार पेन्टागनले 82 एयरबोर्न डिभिजन अन्तर्गतका 2,000 बढ़ी सैनिकहरू मध्यपूर्वमा पठाउने तयारी गरेको छ। ती सैनिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप सैन्य विकल्प उपलब्ध गराउने उद्देश्यले पठाइँदैछन्। पेन्टागनका एक अधिकारीले टाइम्ससँग भनेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएट प्रेस एपीले 1,000 भन्दा बढ़ी सैनिक छिट्टै मध्य पूर्व पठाउने अमेरिकाको तयारी रहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चितौन जिल्लामा कोरोना महामारीका कारण बन्द भएका विभिन्न उद्योगहरू अझै पनि सञ्चालनमा आउन सकेका छैनन्। कोविडका कारण बन्द भएका 16 इटा उद्योगहरू मध्ये 2 मात्र हाल सञ्चालनमा आएका छन्। चितौन इटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले कोविड पछि बन्द भएका 2 उद्योग मात्र पुनः सञ्चालनमा आएको जानकारी दिनुभयो। चितौन जिल्लामा विक्रम सम्बत 2040 व्यावसायिक इटा उत्पादन शुरू भएको थियो। अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट त्यहाँ आउने इटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र शक्तिको अभाव लगायतका कारण उद्योगहरू बन्द भएका हुन्। अहिले चितवनमा पूर्वबाट आउने इटाको भरमा भौतिक पूर्वाधार निर्माणका कामहरू भइरहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभा तथा निर्वाचनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरू बीच चुनावी सरगर्मी बढ्दै गएको छ। महासंघको कार्यकारिणी समितिको 15 बैठकले गरेको निर्णय अनुसार यही चैत 29 गते महासंघको साधारण सभा र त्यस लगतै चैत 30 गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ। महासंघका अनुसार साधारण सभा ललितपुरको ग्वारको स्थित होटल रोयल टुलिपमा प्रारम्भ भई काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुनेछ। नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने र अन्य पदहरूमा निर्वाचन हुने व्यवस्था रहेको छ। वरिष्ठ उपाध्यक्ष पदका लागि दुई छुट्टा छुट्टै प्यानलको घोषणा गरी उद्योगी व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा अघि बढेका छन्। निजी क्षेत्रको नेतृत्व चयनलाई मुलुकको नीतिगत मार्ग निर्देशन र आर्थिक एजेण्डा तय गर्ने महत्वपूर्ण फोरमको रूपमा हेर्ने गरिन्छ। हाल मुलुकमा आर्थिक सुस्थता, लगानी संकुचन, नीतिगत अनिश्चितताबाट गुजिरहेको अवस्थामा महासंघको नयाँ नेतृत्वले कस्तो रणनीति अवलम्बन गर्न सक्छ र कस्तो नेतृत्व आउँछ भन्ने चासोको विषय बनेको छ। देशको प्रमुख भन्सार नाका बीरगंजबाट चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा 1,23,67 करोड़ मूल्य बराबरको इन्धन नेपालमा भित्रिएको छ। विगत केही समय यता मध्यपूर्वी देशमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा 1,41 करोड़ बढ़ीको इन्धन आयात भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा बीरगंज नाकाबाट 1,22,26 करोड़ मूल्य बराबरको विभिन्न इन्धन नेपालमा भित्रिएको थियो। नेपाली बजारमा मंगलबारसम्म घटेको सुनको भाव बुधबार भने उच्च रकमले बढ़ेको छ। बुधबार एकै दिन सुनको भाव तोलामा 14,600 रूपियाँले वृद्धि भएको छ। बुधबारका लागि सुनको भाव प्रति तोला 2,88,500 रूपियाँ निर्धारण भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्ला 5 कारोबार दिन लगातार बढ़ेको नेपाल शेयर बजार बुधबार भने घटेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा बुधबार 24.45 अंकले घटेको छ। परिसूचक घटेसँगै नेप्से 2,935 अंकमा कायम भएको छ। मंगलबार 14,83 करोड़को कारोबार भएको बजारमा बुधबार 15,09 करोड़ बराबरको कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कर्णाली प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ। कम एकफलको प्रतिस्पर्धामा कर्णालीले कोशी प्रदेशलाई 16 रनले हरायो। जितको लागि 152 रनको सहज लक्ष्य पाएको कोशी 44.4 ओभरमा अल आउट हुँदै 135 रनमा रोकिँदा हार बिहोर्न बाध्य भयो। त्यसअघि जनकपुरको राम जानकी बहुद्देश्य स्टेडियममा पहिले ब्याटिङ गरेको कर्णालीले मात्र 39.1 ओभरमा सबै विकेट गुमाएर 151 रन बनायो। अर्को खेलमा मध्य प्रदेशले पनि पहिलो जित निकालेको छ। खेलमा मध्यले सुदूरपश्चिम प्रदेशलाई 5 विकेटले हरायो। जितको लागि 161 रनको सामान्य चुनौती मध्यले 38.4 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। बिरगंजको नारायणी क्रिकेट मैदानमा मधेसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले 43.2 ओभरमा संघर्ष गर्दै 160 रन मात्र बनाए। फिफा सिरिज 2026 को लागि 32 सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले थाइल्याण्डमा आयोजना हुने सिरिजको तयारीका लागि बुधबार टोलीको नाम सार्वजनिक गरेको हो। फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो जसले विभिन्न राष्ट्रका टोलीलाई प्रतिस्पर्धात्मक अभ्यासको अवसर प्रदान गर्छ। सिरिजमा नेपाल आयोजक थाइल्याण्ड सहित न्यू क्यालेडोनिया, डीआर कंगो छन्। थाइल्याण्ड र न्यू क्यालेडोनिया तथा नेपाल र डीआर कंगोले खेल्नेछन्। दुई खेलको विजेताले फाइनल खेल्नेछन्। पराजित टीमले तेस्रो स्थानको लागि खेल्ने तालिका रहेको छ। नेपालले कंगोसँग 12 अप्रिलमा खेल्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह एरी आईसीसी T20I अलराउण्डर वरियतामा चौथो स्थानमै यथावत रहेका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र लगातार 5 साता पनि चौथोमै रहेका छन्। आईसीसी T20 विश्वकपको सम्मो चरणमा गरेको प्रदर्शनपछि दिपेन्द्रको वरियता सुधार भएर 6 चौथोमा उक्लिएका थिए। दिपेन्द्रले T20 विश्वकपमा नेपालका लागि सर्वाधिक 169 रन बनाएका थिए भने बलिङमा 2 विकेट लिएका थिए। अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा यथावत छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन छट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 11.2 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। पोखराको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। तिपालको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 12.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन मार्फत व्यक्त मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। कतै पनि पुनः मतदान गर्नु नपर्ने गरी सम्पन्न सफल निर्वाचनको मानक आगामी निर्वाचनहरूमा पनि कायम गर्नुपर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले भोलि शपथ लिनुहुँदै कर्णाली करिडोरको 50 किलोमिटर सड़क कालोपत्र सहित सुधार कार्य शुरू। इरानमा जारी द्वन्द अन्त्य गर्न अमेरिकाद्वारा 15 बुँदे युद्ध विराम प्रस्ताव र प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई 16 रनले पराजित गर्दै कर्णाली प्रदेश पहिलो जीत हात पार्न सफल। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।